यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आपसी भावना र सम्मानका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सत्तारूढ़ 5 दलीय संयन्त्रको निर्णय। जिल्ला र प्रदेश तहमा सहमति कायम गरी बुधबारसम्म प्रतिवेदन पेश गर्न मातहतका निकायलाई बैठकको निर्देशन। चुरे क्षेत्र जोगाउन सकिए मात्र मुलुकको प्राकृतिक सन्तुलन जोगाउन सकिने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। मुलुकको अर्थतन्त्रको अवस्था खस्कन नदिन एमालेबाट विगतमा अर्थ मन्त्रालयको नेतृत्व गर्नुभएका नेताहरूको सरकारलाई सुझाव। अत्यावश्यक बाहेकका वस्तुको प्रतिपत्र नखोल्ने नेपाल बैंकर संघको निर्णय र पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्न आज संसद बैठक बस्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्र जोगाउन सकिए मात्र मुलुकको प्राकृतिक सन्तुलन जोगाउन सकिने बताउनु भएको छ। रौतहटको माधव नारायण नगरपालिकामा 300 शैयाको अस्पताल उद्घाटन गर्नुहुँदै हिजो राष्ट्रपति भण्डारीले चुरे क्षेत्र प्राकृतिक सन्तुलन मात्र नभई सभ्यता, शिक्षा, स्वास्थ्य, जनजीविका लगायत विभिन्न पक्षबाट महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले मधेस सरकारको बेटी बचाऊ बेटी पढ़ाऊ कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। कार्यक्रममा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा लगायतका सुविधाबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड़ दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोले मधेस प्रदेशको मध्य क्षेत्रमा बनेको अस्पतालले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। संविधान र लोकतन्त्रको संरक्षण एवं प्रवर्धनका लागि गठित 5 दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच आपसी भावना र सम्मानका आधारमा तालमेल गर्ने निर्णय गरेको छ। गठबन्धन अन्तर्गत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित तयारी र अनुगमन समितिको हिजो बसेको बैठकले आपसी भावना र सम्मानसहित निर्वाचनमा तालमेल गर्न 3 मुद्दे निर्णय गरेको छ। बैठकले प्रदेश र जिल्लाले चैत्र मसान्तभित्र 5 दलीय संयन्त्रको बैठक राखी सहमति र उम्मेद्वार मनोनयन केन्द्रमा पठाउन निर्देशन दिएको बैठकपछि समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो। गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवं समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय पनि बैठकले गरेको सहभागी नेताहरूले बताउनुभयो। त्यसबारे आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल हुने पनि नेताहरूले जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा 1111 सदस्यीय मूल निर्वाचन परिचालन कमिटि गठन गरेको छ। केन्द्रीय सचिवालयको बैठकले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय कमिटि, 3 वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मंचका सबै पदाधिकारी एवं सदस्यहरू, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारी समेत रहने गरी कमिटि गठन गरेको हो। बैठकले पार्टीका महासचिव डा बेदुराम भूषालको संयोजकत्वमा 11 सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरेको छ। पार्टीले वडा कमिटिबाट चैत्र 30 गते भित्र, पालिका स्थित कमिटिबाट वैशाख 2 गते भित्र, जिल्ला कमिटिले वैशाख 4 गते भित्र, प्रदेश कमिटिले वैशाख 6 गते भित्र र केन्द्रीय कमिटिले वैशाख 8 गते भित्र उम्मेद्वारको सिफारिश गर्नुपर्ने निर्णय पनि गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सको 71 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले त्यसमा निरन्तर लाग्नुपर्ने र सबै सरकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो। उहाँले कुशल व्यवसायी नै समाजको पथ प्रदर्शक समेत हुन सक्ने भएकाले राज्यको नियम र कानूनको पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण पनि गराउनुभयो। नेकपा एमालेका नेता समेत रहनुभएका पूर्व अर्थमन्त्रीहरूले आर्थिक स्थायित्व विकास र सुशासनमा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। हिजो पत्रकार सम्मेलन आयोजना गर्नुभई पूर्व अर्थमन्त्रीहरू विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवड़ाले मुलुकको अर्थतन्त्र खस्कन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो। पत्रकार सम्मेलनमा देशमा भुक्तानी सन्तुलन कमजोर भएको, वैदेशिक व्यापार घाटा उल्लेख्य रूपमा बढ़ेको, चालू खातामा रहेको घाटा देशले धान्न नसक्ने अवस्थामा पुगेको, विदेशी मुद्राको संचिति घटेको भन्नुहुँदै समयमा नै सजगता अप्नाएर अर्थतन्त्रलाई थप कमजोर हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो। पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले लिएको आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र थप कमजोर हुँदै गएको आरोप लगाउनुभयो। एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा विदेशी मुद्राको संचितमा चाप परेको र व्यापार घाटा उल्लेख्य रूपमा बढ़ेको भन्नुहुँदै तरलता अभावले पूँजीगत खर्च बढ़ाउन सक्ने अवस्था समेत नरहेको टिप्पणी गर्नुभयो। त्यसै गरी पूर्व अर्थमन्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डा युवराज खतिवड़ाले आर्थिक निकायहरूबीच समन्वयको अभाव रहेको अवस्थामा निजी क्षेत्रसहित सबैलाई विश्वासमा लिएर संकटपूर्ण अवस्थाबाट मुलुकलाई अगाडि बढ़ाउन सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो। अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशी स्थित नियोगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। विदेशी स्थित नियोगका प्रमुखहरूसँग हिजो भएको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्न र नेपाल कोविड 19 तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरी पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो। अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढ़ाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबावमा सरकार रहेकाले यतिखेर सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढ़ाउने वातावरण सिर्जना गर्नुपर्ने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबावमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढ़ेको बताउनुभयो। कायमुकायम गवर्नर नीलम ढुंगाना तिमसिनाले अर्थतन्त्र दबावमा भएकाले सबै क्षेत्र मिलेर सुधार गर्नुपर्ने खाँचो त्यस अवसरमा औल्याउनुभयो। विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतिपत्र अर्थात एलसी नखोल्ने निर्णय गरेको छ। हिजो बसेको संघको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकर्स संघका कार्यकारी समितिका सदस्य एवं नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हिजो बसेको बैठकले गाड़ी र सुनचाँदी सहितका अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार संघले पछिल्लो निर्णय गरेको हो। संघले निजी गाड़ी, चीनी, चकलेट, च्युगम, ड्राई फूड, फर्निचर, चुरूट, रक्सी, सजावटका सामग्री, त्यसै गरी काठका सामग्री, अत्तर, मोबाइल लगायतका विभिन्न सामग्रीको आयातका लागि एलसी नखोल्ने निर्णय गरेको छ। यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न 47 वस्तुको आयातमा 50%देखि 100% मार्जिनको व्यवस्था लागू गर्न निर्देशन गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर सन्देश र सूचना।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बिहान 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। गृहमन्त्री बालकृष्ण खाँडले सरकारले लगानीको सुरक्षा गर्ने बताउनु भएको छ। नेपालका यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 6ठौं राष्ट्रिय महाधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाँडले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्वर्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो। गृहमन्त्री खाँडले सड़क दुर्घटनाका कारण वर्षेनी हजारौं नागरिकले अकालमा ज्यान गुमाएको उल्लेख गर्नुहुँदै सड़क दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने सुझाव दिनुभयो। सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ भन्नेतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उहाँको भनाई थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति र ढुवानी भाड़ा लगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताउनु भएको छ। पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संघ संगठनका प्रतिनिधिहरूसँग हिजो मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री बडुले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले उद्योगी व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं मागको सम्बोधनका लागि सरकार सकारात्मक रहेको पनि जानकारी दिनुभयो। त्यस अवसरमा नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पेट्रोलियम पदार्थको डिलर्स एसोसिएशनका प्रतिनिधिहरूले पछिल्लो समयमा देखिएका समस्या र समस्या समाधानका उपायबारे मन्त्री बडुलाई ध्यानाकर्षण गराउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक एकवटा मेडिकल कलेज स्थापना गर्ने अभियानमा सरकार अघि बढ़ेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग हिजो भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै 98 अर्ब रूपैयाँ बाहिर गइरहेको अवस्थामा देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरण बनाउन सरकारले हरेक प्रदेशमा एक एकवटा सरकारी मेडिकल कलेज स्थापना गर्न काम अघि बढ़ाएको जानकारी दिनुभयो। 8 रात 9 दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा हिजो साँझ शुरू भएको छ। भक्तपुरको टौमाडी क्षेत्रस्थित 5 तले र भैरवनाथ मन्दिरको परिसरमा बनाइएको 3 तले प्यागोडा शैलीको भैरवनाथको रथ तार्ने र जात्रा शुरू गरिएको हो। नयाँ वर्षको 4 दिन अगाडि शुरू भई नयाँ वर्षको 5 दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा 8 रात 9 दिनसम्म धूमधामका साथ मनाउने गरिन्छ। बिस्केट जात्राको पहिलो दिन हिजो भैरव र भद्रकालीको पूजा गरिएको छ। भैरव र भद्रकालीको रथ तानेर जात्रा मनाउने परम्परा रहेको छ। त्यसअघि हिजो शुरू भएको ऐतिहासिक तथा सांस्कृतिक बिस्केट जात्रा शान्तिपूर्ण मर्यादित र सुरक्षित ढंगले मनाउन भक्तपुर नगरपालिकाले सद्भाव र्याली र जनचेतना कार्यक्रम आयोजना गरेको थियो। लमजुङको नादी जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़िने भएको छ। निर्माण सम्पन्न गरेको 2 महिना बित्दा समेत उत्पादित 30 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़िन सकेको थिएन। मर्च्याङदी गाउँपालिका 6 नादी खोला लमजुङमा गत पुसमा विद्युत उत्पादन गरिएको थियो। आयोजनाको बिजुली 220 केभी मर्स्याङदी करिडोर प्रसारण लाइन अन्तर्गत खुदी सब स्टेशनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ। सम्बन्धित मन्त्रालय र प्राधिकरणबाट प्रसारण लाइन जोड्न निर्देशन दिइसकिएको र अब केही दिनभित्रै बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़िने आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले जानकारी दिनुभयो। देशभर हिजो 2740 नमूनामा परीक्षण गर्दा थप 4 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको तेस्रो भेरिएन्टपछि हिजो सबैभन्दा कम दैनिक संक्रमण पुष्टि भएको हो। त्यस्तै हिजो नै 48 जना संक्रमित संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। हिजो 20,828 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। सिन्धुपाल्चोकको भीमटारमा इन्द्रावती गाउँपालिका र स्थानीय बासिन्दाको सक्रियतामा घर घरमा खानेपानीको धारा जडान भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। 2072 सालको भूकम्पका कारण खानेपानीको मुहान सुकेपछि त्यहाँ स्थानीयहरू पानीका लागि घण्टौंको बाटो हिँड्न बाध्य भएका थिए। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको यो रिपोर्ट।
दिनहुँ घण्टौं हिँडेर खाने पानी बोकेर गुजारा चलाउँदै आउनु भएकी इन्द्रावती गाउँपालिका 12 भीमटारकी बुद्धिमाया दनुवार जस्तै यहाँका स्थानीय आफ्नै घर आँगनमै धारा आइपुगेपछि हर्षित भएका छन्। पानीकै लागि खोला किनारमा पुग्नु पर्दैन। खेतबारीमा चाहे जस्तै गरी कृषि बाली लगाउन सक्ने बताउनुहुन्छ अर्का स्थानीय कृष्णमाया दनुवार। 72 को भूकम्पले बस्ती ध्वस्त बनाएसँगै इन्द्रावती गाउँपालिकाको भीमटार भोटचिपा गाउँ बस्तीमा जताततै पानीको मूल सुक्यो। पानीको हाकार मचिएपछि खाने पानीको लागि घण्टौं हिँड्दै पानी बोक्न स्थानीय बाध्य थिए। भूकम्पपछिको पानीको कठिनाई झेलिरहेका यहाँका स्थानीयले घर घरमा खाने पानी भित्रिएपछि खुसियाली साटेका छन्। स्थानीय अनिल दनुवार र राजु दनुवार।
आधी घण्टा एक घण्टा लगाएर खोलातिर जानु पर्थ्यो, अहिले चाहिँ गाउँपालिकाको बजेटले एक घर एक धारा भन्ने कार्यक्रम ल्याएर घर घरमै
पहिला चाहिँ यहाँ तल खोलाबाट गाग्रो बोकेर पानी ल्याउनु पर्ने स्थिति थियो, अहिले चाहिँ गाउँमा धारा भइसकेपछि सबैलाई सुविधा पनि छ, काम पनि छिटो भइरहेछ।
इन्द्रावती गाउँपालिका र स्थानीयको जनश्रम दान गरी 39 लाख लागतमा सम्पन्न योजनाबाट भीमटार क्षेत्रका 195 घरधुरी बासिन्दाले स्वच्छ खाने पानी पाएका छन्। पानीको सुविधापछि घर वरपर सरसफाई र हरिया बाली नाली पनि देखिन थालेको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर 12 वडा अध्यक्ष कमल रत्न दरुवार।
अहिले हामीले चाहिँ पालिका र वडाको संयुक्त लगानीमा धेरै ठाउँमा एक घर एक धारा निर्माण गरिसकेका छौँ, प्रत्येक घर घरमा चाहिँ अहिले पानी पुग्छ।
भीमटार जस्तै खानेपानीको मुख्य समस्या बिहोरिरहेको इन्द्रावती 10 भोटसिपाका स्थानीयको पनि गाउँमा पानीको समस्या टरेको छ। ज्याप संस्थाको आर्थिक सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वय मार्फत बुढीचौर लिफ्ट खानेपानी योजनाबाट 1000 परिवारको घर आँगनमा खाने पानी पुगेको छ। इन्द्रावती गाउँपालिका भित्रको सबै वडाभरिका 28,000 स्थानीयलाई घरमै पानी पुर्याउन 20 करोड़ रुपियाँ बराबरको इन्द्रावती वृहत खानेपानी योजना मार्फत अहिले पनि काम भइरहेको स्थानीय बताउँछन्।
अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको संसदले नयाँ प्रधानमन्त्री चयन गर्न आज संसदको बैठक बोलाएको छ। बैठकले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ़ाउनेछ। प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफका भाई पाकिस्तान मुस्लिम लीग पीएसएसएनका अध्यक्ष शहबाज शरीफ र प्रधानमन्त्री खानको तहरीके इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरेशीले मनोनयन दर्ता गराउनु भएको छ। पाकिस्तानी संसदमा कायम 342 सीट मध्ये सरकार गठन गर्न 172 सीट आवश्यक रहेको छ। नयाँ बन्ने प्रधानमन्त्रीले सन् 2023 अक्टोबरसम्म देशको नेतृत्व गर्नुहुनेछ। युक्रेनका राष्ट्रपति भोलोमिर जेलेनेस्कीले रूसको आक्रमण युक्रेनमाथि मात्र नभई समग्र युरोपमा नै भएको बताउनु भएको छ। उहाँले भर्चुअल सम्बोधन गर्नुहुँदै रूसी सैनिकसँग पूर्वमा भिडन्त गर्न आफूहरू तयार रहेको भनी बताउनु भएको छ। युक्रेनले पूर्वी क्षेत्र लुहानस्कबाट सर्वसाधारणलाई तत्काल अन्यत्र जान निर्देशन पनि जारी गरेको छ। रूसले युक्रेनको उत्तरी क्षेत्रबाट सेना फिर्ता गराई पूर्वी क्षेत्रतर्फ लगेको र त्यहाँ ठूलो आक्रमणहरू गर्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले अनुमान गरिरहेका छन्। त्यसक्रममा केही आक्रमणहरू पनि भएका छन्। युक्रेनले आफ्नो सैनिक संरचना पुनर्गठन गरी नयाँ सेना प्रमुख ल्याउने योजना बनाएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आकस्मिक रूपमा युक्रेनको भ्रमण गर्नुभएको छ। युक्रेनको राजधानी कियेभमा प्रधानमन्त्री बोन्सनले राष्ट्रपति जेलेनेस्कीसँगै पैदल यात्रा गरी स्थानीयहरूसँग छलफल पनि गर्नुभयो। त्यसबीचमा दुई देशका नेताहरूबीच पनि छलफल भई केही समझदारी कायम भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। शहरको सैन्य प्रशासनका प्रमुखका अनुसार उक्त विमानस्थलमा आक्रमणका कारण विमानस्थल र त्यस वरपरका पूर्वाधारहरू ध्वस्त भएका छन्। अधिकारीहरूले आक्रमणबाट पीड़ित भएकाहरूबारे जानकारी दिन सूचना संकलन गरिरहेको बताएका छन्। रूसी आक्रमण शुरू भए पश्चात रूसी सेनाले 10,00,000 मानिस बसोबास गर्ने औद्योगिक शहरलाई निशाना बनाएको छ। यद्यपि अहिलेसम्म युक्रेन ठूलो विनाश हुनबाट भने जोगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले टिप्पणी गरेका छन्। नयाँ स्थानमा आक्रमणको जानकारी युक्रेनले कियेभमा भएको रूसी आक्रमणको सशक्त प्रतिवाद गरेपछि देशको पूर्व र दक्षिणमा क्रेमलिनको नयाँ आक्रमणको अनुमानहरू गरिएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले टिप्पणी गरेका छन्। इथियोपियामा भएको एउटा सड़क दुर्घटनामा 17 जनाको ज्यान गएको छ। इथियोपियाको ओमिर्ना नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्। यात्रुवाहक बसले क्षमताभन्दा बढ़ी यात्रु बोकेका कारणले दुर्घटनामा परेको राज्य प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसले आफ्नो क्षमताभन्दा धेरै संख्यामा यात्रु बोकेको थियो। त्यसमा के कतिजना थिए भन्ने बारेमा भने प्रहरीले जानकारी दिएको छैन। प्रहरीले दुर्घटनाको अन्य कारण छ कि भनी अनुसन्धान पनि शुरू गरेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जानकारी गराएका छन्। अब आर्थिक समाचार।
प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यातमूलक उद्योग स्थापना गर्न उद्यमीहरू लाग्नुपर्ने बताउनु भएको छ। मोरङ व्यापार संघले सञ्चालन गरेको विराट ट्रेड एक्सपोको आइतबार समापन गर्नुहुँदै मुख्यमन्त्री राईले उद्योग स्थापनाका लागि सहज ढंगले नीति नियम निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुख्यमन्त्री राईले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया शुरू गरेको पनि जानकारी दिनुभयो। नेपालको गरीबी निवारण वित्तीय पहुँच वृद्धि तथा महिला सशक्तिकरणमा लघु वित्त ब्याङ्कहरूले महत्वपूर्ण योगदान गरेको त्यस क्षेत्रका विज्ञहरूले बताउनु भएको छ। नेपाल लघु वित्त ब्याङ्कर संघले नेपाल आर्थिक पत्रकार संघ नाफिससँग काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँहरूले लघु वित्तहरूले 56,00,000 सदस्यहरू बीच बिना धितो कर्जा लगानी गरेको र लगानी भएको रकम पनि राम्रो अवस्थामा रहेको बताउनुभयो। लगानी गरेको कर्जाको रकम मध्ये 90% महिलालाई लगानी गरिएको पनि त्यस अवसरमा जानकारी गराइएको थियो। कार्यक्रममा नेपाल लघु वित्त ब्याङ्कर संघका अध्यक्ष प्रकाश राज शर्माले आफूहरू सधैँ ब्याजदरबाट पीड़ित हुनु परेको र यस सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट आधारभूत ब्याज दर लागू हुन नसकेको उल्लेख गर्नुभयो। सरकारले अघि सारेको कृषि कर्जा तथा विपन्न वर्ग कर्जा लघु वित्त ब्याङ्कहरू मार्फत परिचालन गर्न सकेको खण्डमा वाणिज्य ब्याङ्कहरूका लागि तोकेको कृषि क्षेत्रको कर्जा र विपन्न वर्ग कर्जा सजिलै सेवाग्राहीसम्म पुग्न सक्ने अवस्था रहेको भए पनि त्यसको अवसर समेत माइक्रो फाइनान्सहरूले पाउन नसकेको उल्लेख गर्नुभयो। कार्यक्रममा निर्धन लघु वित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले नेपाल राष्ट्र ब्याङ्कबाट बाट वाणिज्य ब्याङ्कहरूले 2080 असारसम्ममा कुल लगानीको 2% कर्जा कृषि क्षेत्रमा प्रवाह गर्ने प्रावधानलाई हटाएर लघु वित्त संस्थाहरूलाई दिने प्रावधान राखेको खण्डमा लघु वित्त संस्थाहरूले थप 82 अर्ब 87 करोड फण्ड पाउने र हाल लघु वित्तमा आबद्ध रहेका 56 लाख घरधुरी लाभान्वित भई कृषि उत्पादन र रोजगारी वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। नेपालमा हाल 67 लघु वित्त मार्फत 3 खर्ब 75 अर्ब ऋण प्रवाह भएको र 1 खर्ब 46 अर्ब निक्षेप संकलन भएको संघले जनाएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलाको 1 लाख रुपियाँ भन्दा माथि पुगेको छ। आइतबार बजारमा छाप भएको सुन प्रति तोला 1,03,000 रुपियाँमा कारोबार भएको छ। अघिल्लो दिन प्रति तोला 79,500 रुपियाँमा कारोबार भएको सुन आइतबार प्रति तोला 800 रुपियाँले बढेको हो। आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला 10 रुपियाँले बढेर 1,365 रुपियाँमा कारोबार भएको छ। पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य र आन्तरिक पर्यटकको संख्या बढेको छ। अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य र आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। त्यस पदमार्गमा हाल दैनिक 150 भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नयाँ T20 आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले सार्वजनिक गरेको एक महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै 12 स्थानमा उक्लिएको हो। यसै साता घरेलु मैदान ट्युमा मलेसिया र पूर्व न्युगिनीसँग त्रिकोणात्मक T20 आई सिरिजमा च्याम्पियन बनेपछि नेपालको विश्व वरियता पनि सुधार भएको हो। नेपालले पछिल्लो 10 T20 आई खेल मध्ये 9 खेलमा जित हात पारेको छ। त्रिकोणात्मक T20 आई सिरिजमा नेपालले 5 खेलमा नै जित हात पारेको थियो। भारत T20 आई वरियतामा शीर्ष स्थानमा छ। इङ्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो र न्यूजील्याण्ड चौथो स्थानमा छ। ओडीआई वरियतामा भने नेपाल 18 स्थानमा छ। ओडीआई वरियतामा न्यूजील्याण्ड शीर्ष स्थानमा छ। टेस्टमा भने अस्ट्रेलिया शीर्ष स्थानमा छ। एएफसी फुटसल एसियन कप छनौटको पहिलो खेलमा नेपाल उज्बेकिस्तान पराजित भएको छ। किर्गिस्तानको बिस्केक स्थित गजप्रोम स्पोर्ट कम्प्लेक्समा आइतबार नेपाल उज्बेकिस्तानसँग 5-1 गोल अन्तरले पराजित भएको हो। उज्बेकिस्तानलाई जित दिलाउन रोफिन इक्तोरले 2 गोल गरे। खुब्सनी दिन निसुभोन सुनोभर अकबर र अल्मिदोव अबुलले 1-1 गोल गरे। नेपालका मरी नामाले 1 गोल फर्काए। छनौटको सेल्टर र साउथ जोन अन्तर्गत समूह बीमा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत 29 गते खेल्ने तालिका रहेको छ। खुमलटार युथ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बढुवा भएको छ। यससँगै ए डिभिजनमा बढुवा हुने 2 टोलीको टुङ्गो लागेको छ। यसअघि 1 खेल अगावै चर्च बोइज युनाइटेड ए डिभिजन क्लबमा बढुवा भइसकेको छ। बी डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार सामाजिक युथ क्लबलाई 2-1 गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो। जितसँगै खुमलटार बी लिगको दोस्रो स्थानमा रहँदै शीर्ष डिभिजनमा उक्लिएको हो। प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा नेपाल आर्मीले लगातार दोस्रो जित दर्ता गरेको छ। दोस्रो जित दर्ता गरेसँगै समूह बीमा आर्मी शीर्ष स्थानमा पनि उक्लिएको छ। ट्यालेन्ट हन्ट क्रिकेट एग्रिमले दिएको 97 रनको सामान्य लक्ष्य आर्मीले 14 ओभरमा 2 विकेट गुमाएर पूरा गर्दै 8 विकेटको जित दर्ता गरेको हो।
अब मौसम। आज प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:27 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आपसी भावना र सम्मानका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सत्तारूढ 5 दलीय संयन्त्रको निर्णय। जिल्ला र प्रदेश तहमा सहमति कायम गरी बुधबारसम्म प्रतिवेदन पेश गर्न माथतका निकायलाई बैठकको निर्देशन। चुरे क्षेत्र जोगाउन सकिए मात्र मुलुकको प्राकृतिक सन्तुलन जोगाउन सकिने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। मुलुकको अर्थतन्त्रको अवस्था खस्कन नदिन एमालेबाट विगतमा अर्थ मन्त्रालयको नेतृत्व गर्नुभएका नेताहरूको सरकारलाई सुझाव। अत्यावश्यक बाहेकका वस्तुको प्रतिपत्र नखोल्ने नेपाल बैंकर्स संघको निर्णय। पेट्रोलियम पदार्थको सहज आपूर्ति र व्यवस्थापनका लागि वैज्ञानिक उपायको खोजी भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुद्वारा जानकारी। र पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्न आज संसद बैठक बस्दै। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।